को मार्ग,
मुक्ति को मार्ग ये सुन, माते की बासनालय सत्यार जीवन होने दे हूँ स्वर्ग मजानालय स्वर्ग मजानालय स्वर्ग मजानालय
मुक्ति को मार्ग नेपाली कार्यक्रम सुन्नको निम्ति हामी तपाईहरू सबैलाई स्वागत गर्छौ। ज्यू यस सुनै हुनुहुन्छ साँचो मुक्तिको मार्ग, जुन मार्ग हिँड्नाले हामीहरू स्वर्गमा प्रवेश गर्न सक्दछौ। यदि तपाईले यसलाई ग्रहण गर्नुभयो भने उहाँले तपाईलाई र तपाईको पाप र अपराधहरूबाट मुक्ति दिनुहुनेछ र तपाईले उहाँबाट अनन्त शान्ति र जीवन प्राप्त गर्नुहुनेछ।
मुक्ति छ केवल येशुमा त्यो जीवन प्रभुलाई, मुक्ति छ केवल येशुमा त्यो जीवन प्रभुलाई, विश्वास गरेर ग्रहण गरी पाछामा पाऊ।
आजको वचन सुन्न अघि हामीहरू एउटा गीत सुनौ।
चाहँदैनौ क्रिस्को अनमोल प्रेमलाई, स्वर्ग छोडी संसार आए तिमी मलाई बचाउनलाई, तिमी मलाई बचाउनलाई, दिए 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 प्राण येशूले कलवरी गर्ने मौका यही हो, ग्रहण गर्ने मौका यही हो, दिए 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 प्राण येशूले कलवरी डाँडैमा।
मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाईँ सबैलाई मेरो जय मसीह। मित्र, आज पनि परमेश्वर हामी प्रत्येकसँग वचनको माध्यमद्वारा बातचित गर्न गइरहनु भएको छ र हामीलाई विशेष कुरा सिकाउन गइरहनु भएको छ। त आउनुहोस् हामी छोटो प्रार्थना गरेर वचन अध्ययनलाई आरम्भ गरौँ। प्रभुजी, आज पनि हामी तपाईँबाट आशिष चाहन्छौँ। तपाईँको वचनले हाम्रो हृदयलाई भरिदिनुहोस्। आजको वचन अध्ययनलाई पनि तपाईँको हातमा राख्छु। यसबाट तपाईँ महिमा लिनुहोस्। येशु ख्रिस्टको नाममा यो प्रार्थना माग्छु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन नहुम एक अध्यायबाट आरम्भ गर्न गइरहेका छौँ। यस अध्यायबाट हामी तीन दिनसम्म वचन अध्ययन गर्नेछौँ। आज हामी खालि एक अध्याय एक र दुई पदसम्मबाट वचन देख्नेछौँ। नहुमको सानो पुस्तक अति नै धेरै उल्लेखनीय पुस्तक हो। नहुम भविष्यवक्तासँग खालि एउटै मुख्य विषय छ, असुरको राजधानी निन्वेमाथि परमेश्वरको दण्ड। तर हामी थाहा पाउनेछौँ उससँग हाम्रो निम्ति पनि अर्थपूर्ण सन्देश छ। नहुम एकको एक पदमा भनिएको छ, निन्वेको विषयमा ईश्वरवाणी, एल्कोसी नहुमले देखेका दर्शनको पुस्तक। यहाँ उल्लेखित ईश्वरवाणी कुनै कुनै अनुवादमा चाहिँ बोझ वा दण्ड शब्दको रूपमा अनुवाद गरिएको छ, अनि यो यसायाको भविष्यवाणीमा पनि प्रयोग गरिएको छ। पहिले योनाले निन्वेमा परमेश्वरको सन्देश ल्याए थिए, जुनले परमेश्वरको प्रेम प्रकट गरेथ्यो, र अहिले नहुमको पुस्तकको सन्देशले परमेश्वरको न्याय इन्साफको प्रकट गर्दछ। यी दुई एक साथ सँगसँगै जाँदछ। यद्यपि परमेश्वरले राष्ट्रलाई दण्ड दिनु भए पनि उहाँ अझै प्रेम हुनुहुन्छ र उहाँ अझै प्रेम गर्नुहुन्छ। तपाईँ त्यस तथ्यबाट वञ्चित रहन र भाग्न सक्नुहुन्न। परमेश्वरको दण्डलाई अति नै भयङ्कर बनाउने कुरा यो हो कि परमेश्वरले यसको दुशील व्यक्तिले जस्तो गर्नुहुन्न, उहाँले यसको प्रतिशोधी भावनामा गर्नुहुन्न, उहाँले यो बदला लिने भावनामा गर्नुहुन्न। उहाँले दण्ड दिनुहुने छैन किनभने उहाँ अति नै एकासी अकस्मात भावनात्मक विस्फोटमा क्रोधी बन्नुभएको छ। परमेश्वरले दण्ड दिनुहुन्छ किनभने उहाँ न्यायी हुनुहुन्छ। उहाँ अझ प्रेम गर्नुहुन्छ तर उहाँ न्यायी धर्मी हुनुहुन्छ, जबकि उहाँ आफ्ना व्यवहारहरूमा न्यायी हुनुभएकोले उहाँले ती मानिसहरूका जीवनहरूमा पापसँग पनि व्यवहार गर्नै पर्छ जसलाई उहाँ प्रेम गर्नुहुन्छ। निन्वे त्यो सहर थियो जुनलाई परमेश्वर प्रेम गर्नुहुन्थ्यो। उहाँले त्यो योनालाई स्पष्ट रूपमा भन्नुभयो। योना चाहन्थे कि त्यो सहर विध्वंस नष्ट भएको, तर परमेश्वरले भन्नुभयो योना चारको एघार पदमा, तर निन्वे सहरमा 120,000 भन्दा बढ्ता मानिसहरू छन् जसले दाहिने र देब्रे हातै चिन्न सक्दैनन्, र त्यसमा धेरै गाई वस्तुहरू पनि छन्। के मैले त्यस ठूलो सहरको निम्ति फिक्री नगरौं? परमेश्वर त्यस सहरलाई र त्यहाँका मानिसहरूलाई बाँकी राख्न बचाउन चाहनुहुन्थ्यो, अनि तिनीहरूमध्ये धेरैजना साना बच्चाहरू थिए, अनि परमेश्वरले निन्वेलाई बचाउनुभयो। तर दण्ड यस महान सहरमा खस्न गइरहेको छ। यो नै नहुमको सन्देश हो। लगभग 150 वर्ष पहिले योनाले परमेश्वरबाट सन्देश ल्याए र निन्वेले प्रस्ताव गरेथ्यो, र परमेश्वरले धैर्यपूर्वक पद तीन अनुसार यो नयाँ पिँढीलाई प्रस्ताव गर्ने अवसर दिनुभयो। तर अनुग्रहको दिन अन्त हुन्छ र दण्ड आउँछ। नहुम तीन अध्याय 19 पदमा हामी पढ्छौँ, तेरो घाउलाई केही कुराले निको पार्न सक्दैन, तेरो घाउ घातक छ। जतिजनालाई तेरो विषयमा सुन्छ त्यसले तेरो पतनमा ताली बजाउँछ, किनकि तेरो अन्त्यै नहुने अत्यन्त ठूलो निष्ठुरता कसले भोगेको छैन र। अर्को शब्दमा निन्वे त्यो स्थानमा आएको छ जहाँ त्यहाँ त्यसका मानिसहरूको लागि कुनै चङ्गै छैन। म विश्वास गर्दछु कि कुनै राष्ट्र वा व्यक्ति विशेष निरन्तर पापमा रहिरहन सम्भव छ जबसम्म तपाईँ सीमा नाग्नुहुन्न। मलाई थाहा छैन त्यो सीमा कहाँ छ, तर त्यहाँ निश्चय नै त्यस्तो स्थान छ। जब तपाईँ त्यस सीमालाई नाग्नुहुन्छ वा पार गर्नुहुन्छ, यसको मतलब परमेश्वरको अनुग्रह तपाईँ कहाँ पुग्न सक्दैन। यो कुनै त्यस्तो कुरो होइन, त्यो तपाईँ कहाँ पुग्न सक्छ, तर तपाईँ परमेश्वर कहाँ यो साधारण कारणले पुग्न सक्नुहुन्न, किनकि तपाईँ त्यस्तो स्थानमा आइसक्नु भएको छ जहाँ तपाईँ कठोर बनिनु भएको छ र अविश्वासको त्यो स्थानमा आइसक्नु भएको छ, जुन परिवर्तन हुन बदलिन सक्दैन। यो कुनै राष्ट्र वा कुनै व्यक्ति विशेषको निम्ति सत्य हुन सक्छ। जब तपाईँ आज घटिरहेका र भइरहेका कुराहरूमा विचार गर्नुहुन्छ, तपाईँ निराश र निरुत्साह हुन कुरा उचित हो। मलाई निश्चय छ कि धेरै परमेश्वरका जनहरू आज डिस्टर्ब शान्ति भङ्ग गरिएका छन्। म विश्वास गर्दछु यो नै कारण हामीले त्यस्ता भविष्यवाणीमा रुचि पाएका वा देखेका छौँ। जति उन्मत्त भविष्यवाणी शिक्षकहरू हुन्छन् त्यति नै धेरै तिनी जनप्रिय भएको देखिन्छ। तिनीहरू सबै प्रकारका अर्थ खुलाइहरूसँग आइरहेका छन् अनि मानिसहरू परमेश्वरको वचनको अज्ञानताको कारण जुन कुराहरू आज संसारमा घटिरहेको छ त्यसको कारण ती विभिन्न प्रकारका उन्माद भविष्यवाणीहरूका ग्रहण गरिँदैछ। प्रभु स्वयंले भन्नुभयो लुका 21:26 पदमा, पृथ्वीमाथि आइपर्ने कुराहरूको डरले मानिसहरू मूर्छा पर्नेछन् किनकि आकाशका शक्ति डगमगाउनेछ। हामी आज लगभग त्यस स्थानमा छौँ, हामी त्यस विशेष परिधिमा आइसकेका छौँ। यी कुराहरूले हामीलाई आज डिस्टर्ब गरिरहेको छ, शान्ति भङ्ग गरिरहेको छ। तर मेरो मित्र, हामीले यो कुरा बुझौँ कि परमेश्वरले अझै यो संसारको मामलाहरूको चलाइरहनु भएको छ। उहाँ अझै इन्चार्ज हुनुहुन्छ, यो उहाँको हातहरूबाट फुत्किसकेको छैन। परमेश्वर उहाँको सिंहासनको किनारमा छेउमा औँला नङहरू टोक्दै बसिरहनु भएको छैन। जुन कुराहरू घटिरहेको छ सो कुराको बारेमा उहाँ विचलित हुनुहुन्न। परमेश्वरले आफ्नो योजना र उद्देश्यको पूरा गरिरहनु भएको छ र उहाँले मानिसको पापलाई अनदेखी गरिरहनु भएको छैन। यो परमेश्वरको सन्तानको निम्ति यो दिनमा अति नै धेरै सान्त्वनाको कुरा हुनुपर्छ। असुरले परमेश्वरको उद्देश्यको सेवा गरियो र अहिले नष्ट गरियो। यो लिखित भविष्यवाणीमा दिएको विवरणहरू अनुसार निन्वेको विध्वंस अति नै भयानक छ। त्यसकारण यो ती मानिसहरूलाई सान्त्वनाको सन्देश हो जो शक्तिशाली र ईश्वरहीन भ्रष्ट राष्ट्रको डरमा रहन्छन्। परमेश्वरले कुनै पनि ईश्वरहीन दुष्ट राष्ट्र र व्यक्ति विशेषलाई नष्ट गर्नुहुनेछ। तपाईँले यो जान्नलाई गर्नुपर्ने आवश्यक कुरा नै इतिहासको पुस्तकतिर टिपेर लिखित इतिहासको आरम्भ हेर्न सुरु गर्नुहोस्। तपाईँले पत्ता लगाउनुहुनेछ प्रत्येक विशाल विश्वशक्ति पतन भए र तिनीहरू त्यस समयमा पतन भए जब तिनीहरूले आफैलाई मद्यपानमा स्त्रीमा र गलत गीत सङ्गीतमा दिन्थे, मोज मजामा दिन्थे। जब कुनै राष्ट्र त्यस्तो स्थानमा पुग्छ तपाईँ यस कुरामा निश्चित हुन सक्नुहुन्छ कि त्यो पतनको मुख नै रहेछ र चाँडै नै पतनको मुखमा पर्नेछ। अनि अघिका पूर्व विश्वका महान सम्पूर्ण राष्ट्रहरूको निम्ति यो सत्य थियो। जस्तै मिश्र, असुर साम्राज्य हेर्नुहोस्, बाबेल साम्राज्य हेर्नुहोस्, ग्रिस साम्राज्य हेर्नुहोस्, रोमी साम्राज्य, ब्रिटिस साम्राज्य हेर्नुहोस्, यो कुरा सत्य भएको देख्नुहुन्छ। एल्कोसी नहुमले देखेको दर्शनको पुस्तक, हाँ मित्र, यो पुस्तकको लेखकको बारेमा जानेको कुरा नै बस यति मात्र हो र मैले यसको बारेमा परिचय खण्डमा केही बेरसम्म छलफल गरिसकेको छु। नहुम प्रत्यक्ष रूपले इसरायलको उत्तरी राज्यमा जन्मेका थिए र त्यो उसको मातृभूमि आफ्नो देश थियो। तर उनी सम्भवत सानो बच्चा हुँदै यहुदाको दक्षिणी राज्यतिर सरेथे। उससँग उत्तरी राज्यको लागि अति नै महान ख्याल र वास्ता थियो र यो स्पष्ट छ कि जब इसरायलको उत्तरी राज्यलाई असुरीहरूद्वारा कैदमा लगिए उनी जीवितै थिए। उसको सन्देश चाहिँ असुरको राजधानी निन्वेमाथि परमेश्वरको दण्ड हो। अनि दुई पदमा हामी पढ्छौं, परमप्रभु डाही र बदला लिने परमेश्वर हुनुहुन्छ। परमप्रभुले बदला लिनुहुन्छ र क्रोधले भरिपूर हुनुहुन्छ। तर परमप्रभुले आफ्ना दुश्मनहरूलाई बदला लिनुहुन्छ र शत्रुहरूका लागि क्रोध साँची राख्नुहुन्छ। डाही परमेश्वर डाही परमेश्वर हुनुहुन्छ र उहाँले माग गर्नुहुन्छ कि उहाँका जनहरूले खालि उहाँलाई मात्र, खालि केवल उहाँलाई मात्र सेवा आराधना गरेको। जब कुनै मानिस प्रतिमातिर जान्छ, पापतिर फर्किन्छ वा कुनै पनि त्यस्ता कुराहरूतिर फर्किन्छ जुन परमेश्वरको ठिक विपरीतका कुराहरू छन्, जुन उहाँलाई मन पर्दैन, घृणा गर्नुहुन्छ, त्यस्ता कुरातिर फर्किन्छ र त्यसमा नै आफैलाई दिन्छ, अर्पण गर्छ भने परमेश्वर डाही हुनुहुन्छ। मैले मानिसहरूले यो भनेको सुनेको छु, परमेश्वरको डा र मानिसको डा बीच खालि अलिकति मात्र भिन्नता छ। त्यहाँ त्यति धेरै भिन्नता छैन जस्तो कि तपाईँ सोच्नुहुन्छ। प्रस्थान 20:3-6 हामी पढ्छौँ, म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्नो निम्ति खोपेर कुनै किसिमको प्रतिमा नबनाउनु, माथि आकाश अथवा तल पानीमा भएको कुनै कुराको आकाशको प्रतिमूर्ति नबनाउनु, तिनीहरूका सामु ननिर्याउनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरो आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु। परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ मित्र, चाहे तपाईँ जोसुकै हुनुहोस्, यसले कुनै फरक पार्दैन। तपाईँलाई प्रेम गरिरहनबाट उहाँलाई अलग गर्न सक्नुहुन्न, तर तपाईँ त्यस्तो स्थानमा पस्न वा लुक्न सक्नुहुन्छ जहाँ तपाईँ परमेश्वरको प्रेमको अनुभव गर्नुहुने छैन। जब तपाईँ पापको छातामुनि पस्नुहुन्छ वा पापको छातामुनि लुक्नुहुन्छ, परमेश्वरको प्रेमको सूर्य ताप तपाईँमाथि पर्ने छैन, तर त्यो अझै तपाईँको लागि त्यहाँ छ। तपाईँ विभिन्न प्रकारको पापको छाता ओढ्न सक्नुहुन्छ, तपाईँ आफ्नो पीठ उहाँलाई फर्काइदिन र उहाँको इच्छा नगर्ने छाताको ओढ्न सक्नुहुन्छ। त्यहाँ धेरै विभिन्न प्रकारका छाताहरू छन् जुनले तपाईँमाथि सूर्यको ताप रूपी उहाँको प्रेम पर्नबाट वञ्चित राख्न सक्छ, टाढा राख्न सक्छ। तर तपाईँ उहाँलाई तपाईँमाथि प्रेम गरिरहनबाट अलग गर्न सक्नुहुन्न, वञ्चित गर्न सक्नुहुन्न। परमेश्वर तपाईँलाई प्रेम गर्नुहुने भएकोले उहाँ वास्तवमा तपाईँप्रति दाही हुनुहुन्छ। यसको मतलब उहाँ तपाईँलाई चाहनुहुन्छ। वास्तवमा तपाईँसँग भएका कुराहरू परमेश्वर चाहनुहुन्न। हामी सेवकहरू सबै प्राय गरेर सधैँ तपाईँहरूसँग भएका कुरा मागिरहेका हुन्छौँ, अनि धेरैपल्ट उहाँको सेवाको निम्ति तपाईँहरूका सहायताहरूको आवश्यकता त पर्दछ, तर वास्तवमा परमेश्वरले तपाईँसँग भएको कुरा चाहनुहुन्न। उहाँ तपाईँलाई चाहनुहुन्छ, तपाईँलाई। अनि जब तपाईँ आफैलाई, आफ्नो समयलाई र आफ्ना वस्तु रुपियाँ पैसा अरूलाई दिनुहुन्छ, उहाँ डाही हुनुहुन्छ। जब तपाईँ आफै स्वयंलाई पापमा दिनुहुन्छ, परमेश्वर डाही हुनुहुन्छ। मैले एकपल्ट एक स्त्रीले यो भनेको सुनेथे, मसँग अति नै समझदार पति छ, उनी म प्रति कति पनि डाही छैनन्। मलाई लाग्दैन कि तिनले भनेको त्यो कुरा कुनै आभार वा आदर वचन हो। हामी त्यस्तो दिनमा रहिरहेका छौँ। मानिसहरू फराकिलो विचारधारा भएको, उद्धार मनको वा उद्धार विचारको, ब्रोड माइन्डेड बारेमा कुरा गरिँदछ, वा त्यस प्रकारको मानिस बन्नुपर्ने कुराको बारेमा कुरा गरिँदछ वा कुरा गरिएको सुनिँदछ, विशेष गरेर मैथुन वा सेक्सको बारेमा। तिनीहरू तर्क गर्दछन् कि कुनै स्त्री कुनै पुरुषसँग बिना विवाह सुत्न सक्छ, रहन सक्छ इत्यादि, यो आधुनिक युग हो इत्यादि। अनि यो चलन पश्चिमेली मुलुकमा मात्र होइन, हाम्रो मुलुकमा पनि आजकल भएको देख्छौ। म तपाईँलाई भनौँ मित्र, यदि तपाईँ त्यस प्रकारको स्त्री हुनुहुन्छ भने तपाईँ कहिले पनि असल पति पाउनुहुन्न वा असल पति पाएको हुनुहुन्न। किनभने असल पति त्यो हो जसले तपाईँलाई प्रेम गर्नेछ र सबै कुराभन्दा धेरै तपाईँलाई चाहँदछ र उनी तपाईँलाई अरू कुनै पुरुषसँग बाँडचोड गर्न चाहँदैन। यदि तपाईँ भन्नुहुन्छ कि तपाईँसँग डाही पति हुनुहुन्न, म तपाईँको लागि खेद प्रकट गर्दछु, शोक प्रकट गर्दछु, किनभने तपाईँसँग असल सम्बन्ध छैन। परमेश्वर स्पष्ट रूपमा भन्नुहुन्छ, म डाही परमेश्वर हुँ, म तिमीलाई चाहन्छु, म तिमीलाई संसारका पापसँग र शैतानका झुन्डसँग र अन्य प्रतिमासँग बाँडचोड गर्न चाहन्न, म तिमीलाई अरूसँग बाँड्न चाहन्न, म चाहन्छु कि तिमी खाली मेरो मात्र भएको, तिमी मेरो मात्र हौ, बस। उहाँ डाही हुनुहुन्छ भन्ने परमेश्वरको कथनसँग त्यहाँ कुनै गलत छैन र नहुम भन्छन् परमेश्वर डाही हुनुहुन्छ, म खुसी छु कि उहाँ डाही हुनुहुन्छ। अनि असल वफादार पत्नीले पनि भन्नेछ, म आफ्नो पतिलाई अरू कोहीसँग बाँड्न चाहन्न, उनी खालि मेरो मात्र हुन्। अनि यो स्वाभाविक कुरो हो। मेरो मित्र, यदि तपाईँ प्रेम गरिन चाहनुहुन्छ र यदि तपाईँ प्रेम गर्नुहुन्छ भने सम्बन्धमा त्यहाँ डाहा हुनेछ अनि हुनुपर्नेछ, यदि त्यो साँचो प्रेम हो भने। अनि परमेश्वर यहाँ भन्नुहुन्छ, परमप्रभु डाही र बदला लिने परमेश्वर हुनुहुन्छ, परमप्रभुले बदला लिनुहुन्छ र क्रोधले भरिपूर हुनुहुन्छ, परमप्रभुले आफ्ना दुश्मनहरूलाई बदला लिनुहुन्छ र शत्रुहरूको लागि क्रोध साँची राख्नुहुन्छ, परमप्रभुले बदला लिनुहुन्छ र क्रोधले भरपूर हुनुहुन्छ। अनि रोमी 12:19 पदमा भनिएको छ, बदला लिने काम मेरो हो, म नै बदला लिनेछु, परमप्रभु भन्नुहुन्छ। परमेश्वर तपाईँ र मलाई भन्नुहुन्छ, तिमीहरू बदला लिने कामको आफ्नो हातमा नल्याऊ, किनभने भन्नुपर्दा तिमीहरू यसलाई सही तरिकामा उचित तरिकामा अभ्यास गर्ने छैनौ, त्यो मामला म कहाँ फर्काइदियो, म यसलाई कुनै क्रोधको गरमी बेगर सम्हाल्नेछु, म यसलाई उचित न्याय र इन्साफमा सम्हाल्नेछु, म सही काम गर्नेछु, म सम्पूर्ण मामलाको जान्दछु, म यसको बारेमा हरेक कुरा जान्दछु। परमप्रभु बदला लिनुहुन्छ र तपाईँ यसको मन पराउनुहोस् या मन नपराउनुहोस्, परमेश्वरले जुनसुकै काम गर्नुहुन्छ उहाँ बिल्कुल सही गर्नुहुन्छ। हामीले यो कुरा हाम्रो मनमा लिनुपर्छ। अनि हामीले अर्कोतर्फ यो कुरा थाहा पाउन आवश्यक छ कि तपाईँ र म खालि साँच्नु फुच्चे प्राणी मात्र हौ, जसले वास्तवमा त्यति धेरै कुनै कुरा जान्दैन। अरू त के, सबभन्दा ज्ञानी बुद्धिमान भन्ने मानिसले पनि त्यति धेरै कुरा जान्दैन। तर हामीले यो कुराको थाहा पाउनुपर्छ कि हामी त्यति धेरै कुनै कुराको जान्दैनौँ र परमेश्वर जुनै काम गर्नुहुन्छ बिल्कुल सही हुनुहुन्छ। यदि तपाईँ त्यसो सोच्नुहुन्न भने तपाईँ गलत सोचाइमा, गलत विचारमा हुनुहुन्छ। परमेश्वर गलत हुनुहुन्न, तपाईँ गलत हुनुहुन्छ। मलाई थाहा छैन तपाईँ त्यस कुराको स्वीकार गर्न इच्छुक हुनुहुन्छ या हुनुहुन्न। यदि तपाईँ यस कुराको स्वीकार गर्न इच्छुक हुनुहुन्न भने जहाँसम्म परमेश्वरको सम्बन्धमा तपाईँ समस्यामा हुनुहुन्छ, किनभने त्यहाँ धेरै कुराहरू छन् जुनको बारेमा परमेश्वर तपाईँ र मलाई भन्नुहुने छैन र भन्न आवश्यक पनि छैन। उहाँ केवल अगाडि बढेर त्यसको गर्नलाई गइरहनु भएको छ वा अगाडि बढेर त्यसको गर्न गइरहनु हुनेछ। उहाँले यो विश्व ब्रह्माण्ड आफ्नै तरिकामा चलाइरहनु भएको छ। विश्वको इतिहासमा र आज भोलि पनि अधिकार शक्तिको भोका प्यासीहरू धेरै मानिसहरू छन् थिए, तर तिनीहरू धेरै लामो समयसम्म रहन सकिनन्। हिटलर लामोसम्म रहिरहन सकेनन्। मुसलिनी न स्ट्यानली कोही पनि लामो समयसम्म रहन सकेनन्। अनि आज विश्वमा र कुनै राष्ट्रमा हुने प्रत्येक प्रमुख प्रसिद्ध मानिसहरू त्यति लामो समयसम्म रहिरहने छैनन्। म तपाईँलाई भनौँ, परमेश्वर अझै सिंहासनमा हुनुहुन्छ र उहाँले हरेक कुराको चलाइरहनु भएको छ। परमेश्वर क्रोधले भरपूर हुनुहुन्छ। परमेश्वर मानिसको पापमा कति पनि कुनै आनन्द हर्ष खुसी लिनुहुन्न। परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ र उहाँ यसमा क्रोधित हुनुहुन्छ। परमप्रभुले आफ्ना दुश्मनहरूलाई बदला लिनुहुन्छ र शत्रुहरूका लागि क्रोध साँची राख्नुहुन्छ। परमेश्वर महिमित हुन्छ जब उहाँले यस राष्ट्रलाई दण्ड दिनुहुन्छ, जुन हामी इजिकियल 38 अध्याय र 39 अध्यायमा विशेष गरेर देख्छौँ। जब असुरी तल झरिआए, परमेश्वर त्यसमा महिमित हुनुभयो। त्यसबाट परमेश्वरले महिमा लिनुभयो। तिनीहरू क्रूर, निर्दयी, हिंस्रक थिए, घृणित, पापपूर्ण राष्ट्र थियो र परमेश्वरले तिनीहरूलाई पृथ्वीको धुलो खरानी भग्नावशेष र विध्वंसमा र पतनमा ल्याउनुभयो। हुनसक्छ तपाईँ यो कुरा मन नपराउनु होला, तर परमेश्वरको वचनले भन्छ उही तरिकामा उहाँ चाल चल्नुहुन्छ। म यही सुझाव दिन्छु कि परमेश्वरले काम गर्ने तरिकासँग सम्झौता गर्नुभए उक्तम हुनेछ, किनभने त्यही नै तरिकामा तिनीहरूको गरिनेछ। प्रभु तपाईँ सबैलाई वचन अध्ययनमा आशिष दिउन्।
मित्र, आशा गर्दछु कि तपाईँहरूले यस बाइबल अध्ययन कार्यक्रमबाट आत्मिक आशिषहरू पाइरहनु भएको छ। यदि तपाईँहरूसँग कुनै यस कार्यक्रम सम्बन्धी सुझावहरू छन् भने या कुनै प्रार्थनाका विषयहरू छन् भने हामीलाई पत्रद्वारा अवगत गराउनुहोला। पत्रचारको निम्ति हाम्रो ठेगाना यस प्रकारको छ: मुक्तिको मार्ग, विश्ववाणी, पोस्ट बक्स नम्बर 16925, कोलकाता 700034, इन्डिया। फेरि एकपल्ट ठेगाना सुन्नुहोला: मुक्तिको मार्ग, विश्ववाणी, डाक सङ्ख्या नम्बर 16925, कोलकाता 700034, भारत। लौ त मित्र, आजलाई यही नै बिदा चाहन्छौँ। अर्को दिनमा यही समयमा यही मिटरबेनमा फेरि रमाइलो भेटघाट हुनेछ। तबसम्मलाई नमस्कार।